You're with SBS Radio.
मो 2014 फेब्रुअरी 21 मा सिडनी गएकी हो। म चाहिँ तपाईको ब्याचलर इन अकाउन्टिङ पढ्ने क्रममा कटिङ युनिभर्सिटीमा आएको थिएँ। त्यस दौरानका साथ पनि मैले चाहिँ उताबाट मेरो वाइफको डिपेन्डेन्टको एप्लाई गराएको थिएँ। त्यसको तपाईँको एक डेढ अथवा दुई वर्षको टाइममा मेरो वाइफ पनि सिडनी आइपुग्यो। त्यसपछि मैले एकाउन्टिङबाट अलिकति गाह्रो चाहिँ मेरो वाइफलाई चाहिँ डेन्टल फिल्डमा भएको हुनाले डेन्टल टेक्निसियन चाहिँ पढाउने निर्णय गरेँ। त्यसपछि चाहिँ मेरो वाइफ स्टुडेन्ट अनि म चाहिँ डिपेन्डेन्टमा बसेँ।
अब अहिले कुन भिजामा आउनुहुन्छ?
अहिले म चाहिँ अब डेन्टल टेक्निसियनबाट पनि पिआर नहुने भएपछि त्यो लिस्टबाट हट्यो, हाम्रो कोर्स कम्प्लिट हुनुभन्दा अलिकति अगाडि। त्यसपछि चाहिँ अहिले चाहिँ करेन्टली ऊ चाहिँ इन्डोर नर्सिङ चाहिँ गर्दैछु।
यहाँको अब त्यो दौरानमा यहाँले चाहिँ म एडी क्याङबाट पीडित भएको हुँ भन्नुभएको छ, होइन? कसरी भेट भएको थियो? एडी क्याङसम्म पुग्नको लागि यहाँले कसरी बाटो पहिल्याउनु भयो, के थियो त्यो प्रक्रिया बताइदिनुहोस् न।
हजुर, जब उसको कोर्स कम्प्लिट भयो, डिप्लोमा इन डेन्टल टेक्निसियन, दुई वर्षको कोर्स थियो, त्यसपछि ऊ करेन्टली तपाईँको डेन्टल सेक्टरमै काम गर्दै थियो एज अ डेन्टल हाइजिनिस्ट। त्यसै बिचमा चाहिँ 457 अथवा आरएसएनएस भिजाको लागि इलिजिबल छौँ भन्ने कुरा अलिअलि थियो त्यतिखेरसम्म। त्यतिखेरसम्म 457 चाहिँ हटाइसकेको थिएन, जुन एक्सपिरियन्स नचाहिने थियो। त्यतिखेर हामीसँग एक वर्षको पार्ट टाइम एक्सपिरियन्स पनि थियो, र त्यही सिलसिलामा चाहिँ माइग्रेसन एजेन्टहरूको खोजीमा म अनलाइन मार्फत चाहिँ खोजेँ। त्यसको मार्फतमा मैले सर्च गर्दाखेरि म दुईवटा ठाउँमा गएँ गर्नु चाहिँ, तर म एडी क्याङ्कको अफिस पनि पुगेँ। लाइक एज अ अब ऊ फ्रडको हिसाबमा अलिकति भनौँ न धेरै नै एक्सपिरियन्स भएको हुने हिसाबले मलाई चाहिँ उसको कुरामा अलिकति हुन्छ नि केही हुन्छ कि भन्ने आश।
तपाईँले चाहिँ अब सर्च इन्जिनहरूबाट इन्टरनेटबाट उसको बारेमा थाहा पाउनु भयो अथवा कसैले रेकमेन्ड गर्यो?
होइन, रेकमेन्ड त कसैले गरेको होइन। उसँग सायद लाग्छ कि मलाई उसको ठाउँमा एकचोटि मान्छे गइसकेकोले सेकेन्डचोटि रेकमेन्डेसन कसैले पनि गर्दैन। मलाई रेकमेन्डेसन भने मैले अनलाइन मार्फत चाहिँ उसको एडभर्टिजमेन्टहरू फेसबुकतिर पनि देखिन्थ्यो, प्लस मैले गुगलमा सर्च गर्दा उसको नर्थ सिडनीको अफिस चाहिँ मैले चाहिँ उसको कन्ट्याक्ट नम्बरहरू पाएँ। अनि त्यसपछि उसको अफिस भिजिट गर्ने क्रममा उसँग मेरो कुरा भयो। त्यसको एक हप्ता पछि दौरान म फेरि गएँ, अनि त्यसपछि हाम्रो एग्रिमेन्ट उसले जुन साइन गराएको थियो त्यसमा उसले फर्स्ट इन्स्टलमेन्ट मलाई 5,000 लागि कुरा गरेको थिएँ, मैले 4,000 दिएको थिएँ। र म रेगुलरली भिजिट गर्ने क्रममा म अब अर्को अरू पीडितहरू जुन ऊबाट चाहिँ ठगिएका पीडितहरू चाहिँ मैले त्यहाँ फेला पारेँ। अनि उनीहरूसँग मैले चाहिँ कन्भर्सेसन गर्ने दौरानमा मलाई थाहा भयो कि उसको चाहिँ पहिला नै यसरी उसलाई चाहिँ यहाँको चाहिँ दोषी ठहर गरेर जेल राख्ने क्रममा ऊ बेलमा पनि छुटेको। न्युजहरू सबै मैले अनलाइनमा पनि देखेँ, एडी क्याङको मार्फत सर्च गर्दाखेरि गुगलमा उसको सबै डिटेलहरू मैले पाएँ। त्यसपछि चाहिँ मैले खास रिफन्ड माग्ने कोसिस गरेँ, ल मलाई थाहा भयो कि फ्रड भनेर। त्यो गर्ने क्रममा म उसको अफिस धेरैचोटि गएँ, अनि त्यसपछि लाएर उसलाई टेक्स्ट मेसेज अथवा कल गर्दा उसले टोटली इग्नोर गर्न थाल्यो। म गएपछि उसले मलाई अब त्यही त हो नि अब कन आइज्यो। खासमा के भएको थियो भने उसको मेरो बुढीको चाहिँ भिजाको लागि कुरा भएको थियो। लास्टमा के भन्यो भने तेरो म आरपिएल सर्टिफिकेट बनाइदिन्छु, तँलाई स्पोन्सर गर, तँसँग हेर, मेरो जेन्युन पढाइ छ, जेन्युन काम छ, म यसमा म मेरो तर्फबाट होइन कि मेरो वाइफको तर्फबाट गर्न चाहन्छु भन्दाखेरि चाहिँ मिल्दैन यताउता, तैँले पैसा दिइसकेस्, हाम्रो यस्तो यस्तो भनेर चाहिँ मलाई उसले अब ठग्ने कोसिस गर्न थाल्यो। त्यसपछि मैले रिफन्ड माग्ने क्रममा उसले सेक्युरिटीलाई यसलाई भित्र चिन्नु नदे यस्तो उस्तो भनेर मैले जुन रिक्वेस्ट गरेँ टेक्स्ट मेसेजबाट नि, उसले मलाई चाहिँ एभिजका शब्दहरू तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, मेरो टेक्स्ट मेसेज तपाईँलाई म सेन्ड गरिदिन्छु कि यस्ता कुराहरू आउन थालेँ। म रेगुलरली भिजिट गर्न थालेँ र मलाई लाग्यो कि अब मैले चाहिँ खास मेरो अगेन्स्टमा केही गर्न सक्दिनँ भन्ने जस्तो लागेपछि मैले चाहिँ भिजिट गर्नै छोडिदिएँ। यो चाहिँ 2017 अगस्तमा चाहिँ मैले उसलाई पैसा दिएको हो। उसको रिसिप्ट चाहिँ स्टिल मसँग छ, अनि उसको टेक्स्ट मेसेजहरू जुन म मेरो फोनबाट उसलाई मेरो कन्भर्सेसन जुन टेक्स्ट मेसेजबाट भयो त्यो चाहिँ मसँग स्टिल छ।
तपाईँ सुरुचोटि एडी क्याङसँग गएर कुरा गर्दाखेरि उसको व्यवहार कस्तो रहेको थियो?
त्यो त अब टोटली पोजिटिभ नै हुन्छ, उसलाई त फसाउने नै छ जसरी नै, होइन कन्ट्याक्ट साइन गराउ भन यसो गर। सायद ऊ अब अस्ट्रेलियन ललाई चाहिँ कसरी चाहिँ तपाईँले मूर्ख बनाउने भन्ने उसँग प्लान प्रशस्तै छ, किनभने त्यो अब त्यत्रो केस भएर पनि ऊ जेलबाट बेलमा ऊ भएर पनि उसले स्टिल त्यो काम गर्नु भनेको लाग्छ कि ऊ एकदम एक्सेप्सनल केस हो, उसँग एकदम नलेज छ भनौँ न ललाई चाहिँ कसरी चाहिँ मूर्ख बनाउने भन्ने हिसाबको चाहिँ उसँग नलेज छ जस्तो मलाई लाग्यो र मैले लागेँ कि अब आफू स्टुडेन्ट भिजामा छौँ होइन खासै अब केही गर्न पनि सकिन्न अब त्यो हुने हिसाबले मैले आफैले पछाडि हटेँ लाइक कि मैले हार नै माने भनौँ न अब मैले सकिनँ भन्ने हिसाबले चाहिँ मैले चाहिँ उसको अफिस भिजिट गर्न पनि छोडेँ धेरै प्रयास गरेँ प्रयास गर्दा गर्दा पनि नभएपछि मैले टोटल्ली त्यसको लागि बिर्सिरहेको हुँदैन
अब जस्तै मानिसहरू क्याङ्काबाट जो पीडित भएका छन् उनीहरू सिभिल कोर्टमा जाने अथवा यहाँको चाहिँ प्रयास त्यसतर्फ कतिको
मैले गरेँ मैले फेयर ट्रेडिङमा नि उसको सबै जस्तो डिटेलहरू म्यासेज गरेँ फेयर ट्रेडिङ अनलाइनबाट चाहिँ मैले जस्तो सबमिट गरेँ भनौँ न म चाहिँ सकिएँ भनेर फेयर ट्रेडिङको पनि के आयो म्यासेज भन्दाखेरि सरी हामीले म्यासेज गऱ्यौँ उसबाट केही रेस्पोन्स आएन भन्ने जस्तो म्यासेज रिप्लाई आयो थाहा भयो कि अब फेयर ट्रेडिङ पनि सबै यो सबै बुलचिट कुराहरू हुन् होइन नहुने रहेछ जस्तो लाग्यो कि मलाई मैले प्रयास गरेँ लाग्न सक्छौँ अब फेयर ट्रेडसम्म चाहिँ म गएँ फेयर ट्रेडले पनि धेरैचोटि म्यासेज गऱ्यो अनि यस्ता जस्तो रिपोर्टरहरूसँग कुरा भयो होइन त्यस मार्फत पनि भयो अब मैले सबै कुराबाट हार खाएपछि चाहिँ मैले टोटल्ली चाहिँ ब्याकवर्ड भएको यो कुराबाट चाहिँ म सकिनँ है भनेर
अब भनेपछि कम्प्लिटली माया मार्नु भयो होइन आफ्नो पैसा पनि अनि यो यो भागदौड नगरौँ भन्ने सोच
अब नसकेपछि के गर्ने हजुरहरूसँग केही उपाय छ भने भनिदिनु आई विल फलो द्याट वन त्यसमा पनि केही छैन तर अब नसक्ने भएपछि चाहिँ टाइम वेस्ट गर्नुभन्दा हेडेक लिनुभन्दा यहाँ दुनियाँ टेन्सन छ अस्ट्रेलियामा होइन लाइफ सोचे जस्तो सजिलो छैन त्यसको पछाडि मात्रै लागेर हिँड्न सक्ने समय पनि नभएको हुन कारणले चाहिँ मैले चाहिँ टोटल्ली त्यसलाई चाहिँ
अन्त्यमा यहाँले चाहिँ अब त्यस्ता नेपालीहरू जो चाहिँ यस्तो ठगीको प्रकरणमा पर्न सक्ने अथवा यसरी ठगी नै गर्छु भन्ने उद्देश्यका साथ आफ्नो व्यवसाय सञ्चालन गर्नेहरूबाट कसरी जोगिने अलिकति आफ्नो बुझाइ आफ्नो एक्सपिरियन्सबाट कस्तो सुझाव दिन चाहनुहुन्छ
सकेसम्म अब कसैको रिकमेन्डेसन थ्रुबाट छ जेन्युन काम भइसकेको छ भन्नुहोस् भने चाहिँ तपाईँहरू अगाडि बढ्नुहोस् होइन भने तपाईँलाई अब कस्तो मेरो एक्सपिरियन्स अनुसार चाहिँ उसले चाहिँ टोटली फोर्स केमा गर्छ भनेदेखि गर्दा कुनै फ्रड छ भने चाहिँ उसले डाइरेक्ट पहिला कन्ट्राक्ट साइन गरौँ भन्ने र तपाईँको सुरुमै पैसाको कुरा गर्ने धेरै धेरै पैसाको कुरा गर्ने सकेसम्म चाँडो चाहिँ पैसा डिपोजिट गरौँ भनेर फोर्स गर्ने हुन्छ यसबाट पनि अब चाहिँ मैले चाहिँ बुझ्छु कि जसले चाहिँ मनीको मात्रै प्रेसर दिन्छ सुरुमा उसले चाहिँ काम जेन्युन गर्दैन भन्ने जस्तो मलाई लाग्छ त्यसैले अब कोही कतै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यस्तै माइग्रेसन एजेन्टको सिलसिलामा कतै पुग्नुभयो भने सुरुमा चाहिँ साथीभाइहरूको रिकमेन्डेसनबाट हो भने ठिकै छ होइन भने टोटल्ली अननोन ठाउँमा गएर चाहिँ सुरुमा पैसा डिपोजिट गर्न चाहिँ उसले प्रेसर दियो भने सुरुमा बुझेर मात्रै त्यहाँ गर्नु भनेर चाहिँ भन्न चाहन्छु
हस् धेरै धेरै धन्यवाद सुनिलजी यो कुराकानीको लागि
हस् धन्यवाद सुनिताजी
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.